अनुग्रह गर्नले सबै विश्व जनहरू परमेश्वरको जनहरूलाई यसको नाममा चाहिँ मसी धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरी आज यस बिहान यस मण्डलीमा आइकन प्रभुको वचनको सेवा गर्ने मौका परमेश्वरले दिनुभएको छ। सर्वप्रथम यस परमेश्वरलाई यस कृषिलाई म धन्यवाद दिन चाहन्छु। त्यसपछि यस मण्डलीका अगुवाजनहरू विशेष गरी हाम्रो आदरणीय राम खड्का पास्टरलाई म धन्यवाद दिन चाहन्छु यस मौका दिनुभएकोमा। र साँच्चै नै परमेश्वरको सेवा गर्नु एक किसिमले चाहिँ धेरै आनन्दको कुरा, एक किसिमले धेरै महिमाको कुरा पनि हो, तर एक किसिमले एकदमै डरलाग्दो कुरा पनि हो। परमेश्वरको वचन, शक्तिशाली वचनलाई स्पष्ट साथ बाँड्न र त्यसको प्रचार गर्न कति ठुलो चुनौती छ। म प्रार्थना साथ तय गरेर ल्याएको छु। म प्रार्थना गर्छु परमेश्वरलाई नै तपाईँहरू सबैजनालाई बोलिदिनुहोस् भनेको तपाईँहरू मनमा यो जुन अनौठो व्यक्तिले बोलिरहेको छ त्यसमा ध्यान नराख। यो चाहिँ पवित्र परमेश्वरले नै आज यस प्रकारले मलाई भन्नुभयो भन्ने प्रकारको विश्वासमा वचन लिनुहोला भनेर म अनुरोध गर्न चाहन्छु। र विशेष गरी मेरो बारेमा अलिकति भन्न पनि होला जस्तो छ, किनभने नयाँ मान्छे आएपछि कस्तो कस्तो मान्छे हो भन्ने कुराहरू मनमा प्रश्न उठ्छ होला। अघि मैले भने मेरो नाम चाहिँ जुग्याङ हो अनि म कोरियाबाट आएँ, अनि कोही कोहीले चाहिँ मलाई भन्नुहुन्छ तपाईँ कुपाल लियो भनेर भन्नुहुन्छ, कोरियाबाट आएको नेपाली भनेर। म चाहिँ साँच्चै नै परमेश्वरलाई धन्यवाद दिन चाहन्छु सधैँभरि, किनभने परमेश्वरले नेपालमा आएर सेवा गर्ने मौका दिनु। मेरो उमेर 29 उमेरको बेला नेपालमा आउन सके, 29 भनेको 29 27 मेरो उमेर 27 भएको बेला परमेश्वरले मलाई नेपालमा गएर सेवा गर्ने कि भनेर सोच्ने अवस्था मिलाइदिनु भयो। त्यो बेलामा नेपालमा आएँ, एक हप्ताको लागि आएको थिएँ म 27 उमेरको बेला, कहिले होला पछि म भन्छु। 27 उमेर भएको बेला आएर प्रभु म यो देशमा आएर यो मुलुकमा आएर सेवा गर्न तपाईँ चाहनुहुन्छ भनेर प्रार्थना गर्दै आएको थिएँ। त्यस बेला तपाईँहरू जतिजनाले बिहान बिहान पाइताम गर्दै हुनुहुन्छ त्यति भनेर बाइबल पढ्ने मनन गर्ने प्रार्थना गर्ने, त्यस बेला म दिनदिनै प्रार्थना गर्दै वचन पढ्दै थिएँ। अनि त्यस बेला यो नेपालमा जुन समय मैले आएँ त्यस बेला एजुकेटेड पुस्तक पढ्दै गर्थेँ म, जवान थिएँ 27 वर्ष भनेको त जवान नै एकदम। त्यस बेला म एजुकेटेड पुस्तक पढ्दै थिएँ अनि धेरै नै केही मैले बुझ्न सकेँ के हो के हो। तपाईँहरू अहिले पनि पढ्दाएर पढ्न सक्नुहुन्छ, एकदमै अनौठो कुरा छ त्यो, गहिरो गहिरो प्रकारको अध्ययन चाहिन्छ त्यसको अर्थ। अनि मैले चाहिँ त्यस बेला त्यति थियोलोजी पढेको थिएन, साधारण बाइबल अध्ययन गरेको मात्रै थिएँ, त्यस कारण गहिरो गहिरो कुराहरू मैले थाहा थिएन। अहिले पनि मलाई कति कुराहरू थाहा छैन, मैले सबै जानेको छु भन्न मिल्दैन। तर अचम्मको कुरा चाहिँ कसरी भयो भने जुन समय मैले चाहिँ हवाई जहाजमा चढेर नेपालमा आएर एक हप्ता बसेर कोरियामा बस फर्काउँदाखेरि एक हप्ता दिनदिनै परमेश्वरले त्यो वचनको द्वारा मलाई पनि हुन्थ्यो। त्यो दिन त्योभन्दा अगाडि चाहिँ दिनदिनै पढ्दाखेरि पनि नबुझ्ने के हो के हो, त्यसको अर्थ के हो बुझ्नै गाह्रो, के लागू गर्ने थाहा नै थिएन। तर जुन एक हप्ता नेपालमा आएको बेला दिनदिनै त्यो अनौठो कुराहरू राखिएको खण्डहरूबाट केही न केही एउटा पद दुईटा पद बनेर पनि परमेश्वरले त्यो पदद्वारा मलाई पद मलाई अचम्म लाग्यो। अनि विशेष गरी त्यो पदहरूद्वारा परमेश्वरले नेपालमा आएर सेवा गर्नुको महत्त्वपूर्णताको बारेमा भन्नुहुन्छ व्यक्तिगत रूपमा। यो सरी भने चाहिँ अनि भोलि त्यो हप्तामा भोलि चाहिँ म कोरिया पर्खाउँदैछु। यो चाहिँ अन्तिमको दिन हो नेपालमा, भोलि त जाने अहिले चाहिँ आज चाहिँ अन्तिमको दिन। बिहान फेरि मैले वचन पढाएँ अनि एजिकेल 22:30 यो त मैले चाहिँ प्रचारको लागि लेखेको छैन, तर हाम्रो पास्टरले भन्नुभयो 51 वचनको सेवा छ भन्दाखेरि अलि लामो भयो मलाई, किनभने प्रायःसम्म म गइराख्दाखेरि अरूलाई चाहिँ भन्नुहुन्छ 40 मिनट 30 मिनट 40 मिनट। मलाई खुसी लाग्यो यो मन्दिरमा चाहिँ 51 वचनको सेवा हुँदो रहेछ, कति खुसीको राम्रो कुरा हो। त्यसकारण मलाई थपेर भन्दैछु, माफ गर्नुहोला कि हामीलाई अलिकति रमाइलो होस् भनेर पनि अनि मेरो कवाईको लागि पनि। एजिकेल 22:30 कसैले पढ्न सक्नुहुन्छ? ओके म पढिदिन्छु। पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्ट नहोस् पनि देशको लागि मेरो सामान्य धातुमा उभिदिने एकजना मानिस तिमीहरूका बिचमा मैले हेरे, तर मैले कोही पनि पाएन। यो पद करिब 2500 वर्ष जतिको अगाडिमा एजिकेल भन्ने आगमभक्तद्वारा लेखेको पद हो। यो परमेश्वरले मेरो निम्ति लेख्नु भएको चाहिँ छैन, त्यो हामी बुझ्नुपर्छ। तर कुनै कुरा चाहिँ त्यो वचनद्वारा मेरो अवस्था मिल्ने सन्देश मलाई दिनुहुन्छ परमेश्वर, त्यो नै परमेश्वरले हामीलाई बोलिदिने तरिका हो। जुन किस्तक यो बाइबलको पुस्तक एकदम पुरानो बेलामा प्राचीन कालमा पनि लेखेको पुस्तक हो, तर अचम्मको कुरा चाहिँ त्यो बेलामा जुन मानिसको निम्ति परमेश्वरले बोल्नुभयो लेखिदिनु भयो, तर अहिलेको समयमा पनि परमेश्वरले त्यो वचनद्वारा हामीलाई बोल्नुहुन्छ, त्यो चाहिँ अचम्मको कुरा। अनि मैले चाहिँ 30 पढ्दाखेरि 30 पद यो पद पढ्दाखेरि मलाई कस्तो लाग्यो भने एउटा बाण एरो थाहा छ बाण मेरो मेरो यो यो मनमा आएर घुचेको महसुस गरे। पर्खाल निर्माण गरिदिने र देश न मद्वारा नष्ट नहोस् पनि देशको लागि मेरो सामान्य धानोमा उभिदिने एकजना मानिस मैले हेर्दैछु। एकजना मानिस कहाँ छ? यो मानिस कहाँ छ? परमेश्वरले हेर्दै हुनुहुन्छ, तर परमेश्वरलाई एकजना पनि देखियो। मेरो मनमा यस्तो लाग्यो, तिमी नेपालमा आउनुपर्छ, संसारलाई मैले हेरिरहेको छु अनि यो नेपाल देशको लागि पनि म हेरिरहेको छु। नेपालमा आएँ 2 वर्षपछि तयार गरेर, एकदम मनमा चाहिँ तातियो, यो वचन पाएपछि कति तातिन्छ है, कति आतिन्छ पनि, जानुपर्छ जानुपर्छ, तर परमेश्वरले ढिल्ला गर्नुभयो त्यो समय। त्यो 2 वर्ष किन ढिल्ला भयो होला? मलाई तालिम गरौँ, सजिलो छैन, धोका खोले पनि मौका भए पनि त्यहाँसम्म पुग्न सजिलो छैन, तालिम चाहिन्छ, तयार गर्नुपर्छ। कतिसम्म तयार भएको, कतिसम्म तालिम दिनुभयो भने म त नेपालमा जान सक्छ र भन्नेसम्म पनि पुगेँ, निराश भए एक किसिमले। तर परमेश्वरले 2 वर्षपछि मलाई नेपालमा पुर्याइदिनु भयो। हवाई जहाजमा चढेर आउँदाखेरि मेरो आँखामा धाँस बग्यो, प्रभु धन्यवाद। 2 वर्ष भयो मैले यतिसम्म पुगेँ, म जान सक्दिनँ होला भनेर पनि विचार गरेँ, तर जाने गरी परमेश्वरले सबै कुरा मिलाइदिनु पऱ्यो, धन्यवाद। त्यसपछि कति वर्ष भगेर गयो होला, कति वर्ष पुगे भगेर गयो होला नेपालमा आएर अहिलेसम्म 25 वर्ष। यो आउने वर्षको जुनको 10 तारिक, जुन महिनाको 10 तारिक म नेपालमा आएर खुट्टा के भन्छ खुट्टा तिचेको के अरेको 25 वर्ष हुने दिन। धेरै खुसी लाग्यो। बिचमा पनि गाह्रो गाह्रो थियो, कुनै कुनै बेला म कोरिया फर्कनु पर्छ कि, किन यस्तो भयो, म छोड्नु पर्ला कि भन्ने अवस्था पनि आयो। मलाई बल्ल याद आयो 2 वर्षको परमेश्वरको तालिम किन भयो भन्ने कुरा त्यस बेला मैले थाहा। धैर्यता गर्नुपर्छ, सहनुपर्छ, स्थिरता हुनुपर्छ, त्यो कुरा याद आयो। 2 वर्षमा परमेश्वरले मलाई तालिम कसरी गर्नुभयो भन्ने कुरा नेपालमा आएर बस्दा बस्दा जस्तै त्यसको अर्थ थाहा पाएँ। हो हो, साँच्चै परमेश्वरले यसको लागि मलाई तयार गर्नुभयो। सजिलो धोका खोलेर सजिलो साथ आएको भने सजिलो पनि फर्केको होला। तपाईँहरू कतिजना बिहा गर्नुभयो नि, कसैले कसैले भन्छ नेपालमा पनि बिहा गर्नु सानो कुरा होइन नि, धेरै आजभोलि हेर्नुहोस् न कोरियामा बिहा गर्नु न कति सजिलो भयो। आज भेट्यो 1 महिनापछि बिहा गर्ने, त्यसपछि 1 वर्षपछि के गर्ने, डिभोर्स गर्ने, त्यस्तो समय। म बिहा गर्ने बेला पनि त्यस्तो थिएन। नेपालमा पनि अझै बिहा गर्नुभएको कति महत्त्वपूर्ण कुरा छ। अनि यस्तो अप्ठ्यारो हुन्छ कि बिहा हुने बेलासम्म कति भेटघाट, कति तयार, कति होइन, धेरै कुराहरू छ नि। अनि बल्ल बिहा भएपछि अब आनन्द हुन्छ होइन, अनि फेरि जिउँदा जिउँदै के हुन्छ, तपाईँहरू श्रीमान श्रीमतीको जीवन कस्तो छ, सजिलो छ त? बिहा गर्दाखेरि कति होइन खुसी थियो, कति माया लाग्थ्यो, प्रेम लाग्थ्यो। 1 वर्ष भयो, 5 वर्ष भयो, 10 वर्ष भयो, ए कस्तो मान्छेसँग बिहा भएको। तर फेरि बिहा गरेको बेला सम्झ्यो भने कति मैले दुःख गरेर बिहा गरेँ, त्यो पनि सम्झना आउँछ नि। सजिलो डिभोर्स हुँदैन, धेरै सोच्नु पर्छ। साँच्चै परमेश्वरले अहिलेसम्मको अवधिमा परमेश्वरले विभिन्न प्रकारको अनुभवद्वारा सेवा गर्ने मौका मिलाइदिनुहुन्छ, धेरै धन्यवाद। र आज चाहिँ विशेष गरी अघि हाम्रो अमर भाइले भनेको जस्तै यो आरपिएस तारा छैन, नखुबाट भित्र गयो भने त्यहाँ फुलबारी चोक भन्ने तारा हुन्छ, त्यसमा हाम्रो क्याम्पस छ, त्यसमा मैले सेवा गरेको, त्यो चाहिँ मैले सुरुदेखि होइन बिचमा जोइन गरेको छु 2008 गरेर, अहिलेसम्म त्यसमै सेवा गरिरहेको छु। परमेश्वरले त्यो स्थान मलाई मिलाइदिनु भएको छ, त्यसको लागि मेरो धन्यवाद दिन्छु। हुन्छ, हामी वचनको तर्फमा जानेछौँ, एकछिन सामा कुरा गर्छु। प्रभु धन्यवाद यस समयको लागि, यस आशिषित दिन, यो उज्यालो दिन, यो रमाइलो दिन, परमेश्वरले यो विशेष रमाइलो समय, यो आनन्दको समय, यो आशिषको समय मिलाइदिनु भएको छ प्रभु। अनि यो आदा दानको सेवा सङ्गतिमा जति परमेश्वरको छोरा छोरीहरू भेला भएका छन् अनि यिनीहरूको जीवनमा परमेश्वरले ठुलो अनुग्रह गरिदिनु भयो, अनि नेपाल देशबाट पनि परमेश्वर ठुलो काम गर्दै हुनुहुन्छ, यो मण्डली स्थापित गर्नुभएको छ र यसमा सधैँभरि प्रभु विभिन्न प्रकारको सेवाकारी भइरहेको छ, बाइबल अध्ययन भइरहेको छ, प्रार्थनाको सङ्गति भइरहेको छ, र विशेष गरी शनिबार बिहान बिहानी यस समयमा साँच्चै परमेश्वरलाई आराधना उपासना सेवा गर्ने प्रभु सङ्गति भइरहेको छ परमेश्वर। अनि यो मण्डलको लागि म प्रभु धन्यवाद दिन चाहन्छु, र यो मण्डलमा परमेश्वरले अझै आशिष दिनुहोला, परमेश्वर अझै ठुलो प्रभु तपाईँको कामहरू गरिदिनु होला भनेर हामी बिन्ती गर्दछौँ, म बिन्ती गर्दछु। र विशेष गरी यो वचनको समय आएका छौँ प्रभु, अनि वचनबाट हामी कति कुराहरू सिक्नेछौँ प्रभु, हाम्रो आत्मिकको लागि, आत्माको लागि यो भोजन भएको होस्, हामीलाई भर शक्ति दिने भोजन भएको होस्, र हामीलाई हाम्रो जीवनमा फेरि परमेश्वरको राज्यको लागि एकदम उत्साह भएर अगाडि बढ्नको लागि प्रभु यो वचनबाट हामी ज्ञान बुद्धि पाओस् भनेर हामी भन्ती गर्दछौँ प्रभु। पढ्ने व्यक्ति केही पनि होइन, परमेश्वर स्वयं आफै पढ्नुहोस्, परमेश्वर स्वयं आफै सबैजनाको मन हृदयमा पढिदिनुहोस्। धन्यवाद यस प्रभु। हाम्रो मुख्य वचनको खण्ड चाहिँ भजन सङ्ग्रह 37:1-9 बुक अफ साम 37:1-9 37:1-9 हामी यो खण्डलाई हामी यो पालो पालोमा पढ्नेछौँ। हामी पालो पालोमा पढ्नेछौँ, म एक पद पढ्छु, तपाईँहरू दुई पढ्नुहोस्, त्यसै गरी पालो पालो गरी यो खण्डलाई हामी सँगै सँगै हेर्दै पढ्दै मनन गर्ने मनमा हामी पढ्नेछौँ। हुन्छ, म एक पदेखि पढ्छु, तपाईँहरू यहाँहरूलाई दुई पद पढ्नुहोस्, म ती पद यसो गरी हामी पल्लो पल्लोमा पढ्नेछौँ। एक पदमा यसो लेखेको छ, दुष्टहरूलाई देखेर जरको नमानाऊ, कुकर्मीहरूप्रति दाही नहौ। परमप्रभुमा भरोसा राख र भलाइ गर, त्यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ। आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ। परमप्रभुको सामुन्ने मैन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्ना कुमार्गमा फलिफाप हुँदा र त्यसले खराब युक्तिहरू कार्यान्वयन गर्दा तिमी झर्को नमान। हामी नौ पदसँगै पढ्नेछौँ, किनकि कुकर्मीहरू यो परमेश्वरको वचन हो, सुन्ने र बोलिदिने सबैजनालाई परमेश्वरको आशिष। वचनको सेवा गर्दाखेरि विशेष गरी दुई किसिमको हुन्छ, विशेष गरी मेरो अवस्थामा एक किसिमको चाहिँ धेरै जानेका जनहरूका निम्ति, धेरै चिनेका मण्डलीको सदस्यहरूसँग वचन बाँड्ने बेला, अरूको चाहिँ पहिलो जति भेटेको मैले चाहिँ केही पनि नजानेको नचिनेको त्यस्तो जनहरूमाथि प्रति वचन बाँड्ने मौका, यस्तो दुई किसिमको मौका हुन्छ। पहिलो मौका हो भने चाहिँ त्यही सुनिदिने व्यक्तिहरूको खाँचो कुराहरू के होला, उनीहरूको आत्मिक अवस्था कस्तो छ भन्ने कुराहरू मैले जानेको कारणले विशेष गरी त्यसमा फोकस गरेर वचन तय गर्छु। तर नजानेका व्यक्ति, नचिनेका व्यक्ति, होइन, नयाँ गरी आएर सेवा गर्ने जुन मानिसप्रति मैले चाहिँ वचन सेवा गर्दाखेरि चाहिँ विशेष गरी मेरो निम्ति महत्त्वपूर्ण लागेको, मेरो निम्ति खाँचो भएको, मेरो निम्ति आशित भएको वचन म तय गर्छु। त्यसकारण आज चाहिँ तपाईँहरू अनौठो नमान्नु होला, यो चाहिँ विशेष गरी मैले चाहिँ मेरो बारेमा मैले नै आशिष पाएको अनि पाउनुको लागि पनि तयार भएको वचन हो, त्यसकारण त्यो बुझिदिनु होला। हामी कसरी हामी यसकोलाई हामी उद्धारकर्ता भन्छौँ, परमेश्वर हामीलाई मुक्ति दिनुभएको छ भन्छौँ, हामी कसरी मुक्ति पाउँछौँ? तपाईँहरू मुक्ति पाउनुभयो? परमेश्वर यसकोले तपाईँहरूलाई उद्धार गर्नुभयो? कसरी? विश्वासद्वारा, हामी विश्वासद्वारा। तर यसमा एउटा समस्या छ, विश्वास भनेको के हो? विश्वास भनेको के हो? हजुर, ठुलो स्वरमा भनिदिनुहोस्। नदेखेको भए त नदेखे त भने त्यो साँचो हो भनेर स्वीकार्नु, त्यसमा भरोसा राख्नु। धन्यवाद। यो विश्वास भनेको एकदमै महत्त्वपूर्ण कुरा, मसँग विश्वास छ भनेर विचार गरेँ तर पछि हेर्दाखेरि विश्वास होइन, है, त्यो भयो भने एकदम ठुलो समस्या, किनभने यो चाहिँ के को सम्बन्धीको समस्या हो, उद्धारको सम्बन्धी समस्या, मुक्तिको सम्बन्धी समस्या, किनभने हामी विश्वासद्वारा हामी उद्धार पाउँछौँ, विश्वासद्वारा हामी मुक्ति पाउँछौँ, अब विश्वास छ त्यसकारण म मुक्ति पाएँ उद्धार पाएँ भनेर विचार गरेको 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 गरे तापनि पछि गएर ऊ यो साँचो विश्वास नहुँदो रहेछ भन्ने कुरो थाहा पायो भने त्यो चाहिँ धेरै ठुलो समस्या। यसले एकचोटि एउटा दृष्टान्त दिनुभएको थियो, यो बिउ छोड्ने दृष्टान्त सुन्नुभएको छ होला, धेरैचोटि पनि सुन्नुभएको छ होला। त्यसमा हामी हेर्न हेऱ्यौँ भने चारवटा अवस्थाहरू यसले भन्नुभयो, चारवटा अवस्था मध्ये एङ मात्रमा एङ एक एक अवस्थाद्वारा मात्रै बिउबाट त्यही नै उम्रिएर त्यसबाट फल फलाएको कुरा परमेश्वरले भन्नुभएको छ होइन। एउटा चाहिँ बाटोमा छरिएको बिउ होइन, एउटा चाहिँ ढुङ्गा भएको जमिनमा छरिएको, एउटा चाहिँ काराहरू भएको जग्गामा छरिएको, त्यो अवस्थामा चाहिँ केही नै केही उम्रन उमेर उम्रनै सकेन, कुनै पनि उम्रन सकेन, कुनै पनि जीवनको काम हुन सकेन अनि फल पनि पर्न सकेन। यसको बारेमा तपाईँले चाहिँ अझ त्यो खण्डमा गएर हेर्न सक्नुहुन्छ। बिउ चाहिँ एउटै होइन, बिउ चाहिँ एउटै हो, बिउ फरक छैन, बिउमा समस्या थिएन। यसको चाहिँ भन्नुभयो बिउ चाहिँ के हो अरे, परमेश्वरको बच्चा, वचन छोडिएको छ चारवटा जग्गामा, चारवटा विभिन्न किसिमको जग्गाहरूमा जमिनमा छरिएको छ, तिनवटा जमिनमा बिउ उम्र सकेन, फल फलाउन सकेन, अन्तिमको जमिन जग्गा भूमि त्यो चाहिँ असर राम्रो जमिनमा बिउ छरेपछि, त्यसको समस्या केमा थियो, जमिनमा थियो, जमिन चाहिँ के थियो, मन हो, मन विश्वास, बिउ चाहिँ एउटै। सुसमाचार संसारमा फैलिएको हुन्छ, तपाईँहरूले पनि कति मौकामा बोल्नुहुन्छ, यसको विश्वास गर्नुहोस्, यसको यसमा उद्धार छ, परमेश्वर साँचो परमेश्वर यसको हामी हामी चिन्न सक्छौँ, उहाँ नै साँचो परमेश्वर, सबै थोका सृष्टिकर्ता, हाम्रो बिन्ती सुनिदिनुहुने, हाम्रो प्रार्थना सुनिदिनुहुने, हामीलाई भलाइ गरिदिनुहुने परमेश्वर, यसको सर मात्र हामी भेट्न सक्छौँ भने त पनि त्यो स्वीकार्ने मान्छे थोरै मात्र हुन्छ। तर बिउ जसरी जुन प्रकारले तिनवटा किसिमको थियो नि, एउटा मात्र थिएन, बाटो थियो, ढुङ्गाको जमिन थियो, काराहरू भएको जमिन थियो, विभिन्न खालको छ, यसले विभिन्न खालको अवस्था भन्नुभयो। हाम्रो विश्वासजनहरू मेरो मान्छे कस्तो होला, यहाँहरूले सधैँभरि विचार गर्नुहोला, मैले मेरो मनमा परमेश्वरको वचन छोडिएको छु, मैले सुनेको छु, मैले लिएको छु, मेरो मनमा राखेको छ, यसको फल कसरी फलाउने, यसमा हामीले धेरै ध्यान दिनुपर्छ, किनभने यसको चाहिँ भन्नुहुन्छ साँचो विश्वास भनेको धेरै कुरा सुनेर धेरै कुरा जानेको मान्छे होइन, त्यसलाई के गर्ने आज्ञा पालना गर्यो त्यस अनुसारको जीवन जिएर त्यसको फल पाउने मान्छे नै कस्तो मान्छे अरे, चट्टानमाथि घर बनाउने मान्छे, अर्को चाहिँ के हो अरे, के माथि बालुवा माथि जग बनाउने, अरूको चाहिँ केही माथि चट्टानमाथि, यसले यो कुरा स्पष्ट स्पष्ट भन्नु पऱ्यो। धेरै जसो विश्वासजनहरूलाई चाहिँ सोद्धाखेरि अलिकति गलत बुझेको छ, चट्टानमाथि घर बनाउने चाहिँ कस्तो मान्छे हो भन्दाखेरि, धेरै जसो यसलाई विश्वास गरेर जिउने मान्छे भन्छ, त्यो होइन, त्यो खण्डमा गएर हेर्नुहोस् त्यो होइन, स्पष्ट हुनुपर्छ। दुईजना नै के बनाउँछ, घर बनाउँछ, एउटा चाहिँ बालुवामाथि, एउटा चाहिँ चट्टामा, के फरक छ, के फरक छ, जब फरक छ, हामी चाहिँ चट्टामाथि घर बनाउनु पर्छ, नत्र भने कुरीबाट सायो भने बालुवामाथि बनाएको चाहिँ भत्केर जान्छ, त्यसो भए हाम्रो जीवनमा चट्टामाथि घर बनाउने चाहिँ के हो, गलत गलत बुझेको चाहिँ यसको चाहिँ विश्वास गरेर जिउने, त्यो पनि ठुलो समस्या भयो, त्यो पुरै फरक, त्यो पुरै गलत चाहिँ होइन, तर यसको के भन्नुभएको छ भने मेरो कुरा सुनेर त्यसमा आज्ञा पालना गर्ने मान्छे, वचन अनुसार जिउने मान्छे, वचन अनुसारको जिउने मान्छे हो भने के गर्नु, एउटै 적담같이 거듭나오며 버전 순회라 뻔히 버전 어느살 지우다버네 게마 거듭나오네 발루 그렇다발레 남성 거 부지라 대리 마주선만 채워놨었어 아메리카마가 이라 베트남석 문자 코리아마가 이라 베트남석 문자 대리 비도한 바이블 거 바리마 꾸레 나오로 예수도 비도한 비디아처 कसलाई लेखेको कहिले लेखेको कुन अवस्थामा लेखेको कसलाई लेखेको सबै कुरा थाहा जानेको छ यसको मेसेज के हो सन्देश के हो सबै जानेको छ त्यसको ऐतिहासिक अवस्था के हो सबै जान सकेको छ त्यसको थियोलोजीको अर्थ के हो सबै जानेको छ तर आफू चाहिँ त्यो अनुसार जिउँदैन आफू चाहिँ त्यो अनुसार जिउँदै जिउँदैन जानेको बुझेको सिकेको हरू त घमण्ड हुन्छ होला तर नम्र भएर मैले चाहिँ त्यो अनुसार त्यो वचनद्वारा जिउने कि त्यसको आज्ञा पालना गरे गरिरहेको छु भन्ने कुरा उसले वास्ता नै गर्दैन यस्तो पनि हुन्छ यो त धार्मिक पुस्तक मात्र हो एउटा भेदा ओ भेदा कस्तो राम्रो है हिन्दू धर्मको भेदा बुद्ध धर्मको के मन्त्रहरू उनीहरू केमा गमन्द हुन्छ तपाईँहरूको भाइहरूभन्दा पनि हाम्रो प्राचीन कालको भन्छन् उनीहरू तर कुन कुन कक्षा नै सर्वप्रथम भएको हो परमेश्वरले आकाश र पृथ्वीलाई सृष्टि गर्ने गर्नुभएको त्योदेखि नै सुरुवात भयो होइन जे जति कसैलाई लेखेको पहिला लेखेको होला यो हिब्रू कल्चर जुन इसरायल कल्चर चाहिँ कस्तो कल्चर थियो भने लेखिने लेख्ने कल्चर थिएन त्यति र उनीहरू कहाँ थिए मिश्र देशमा थिए मिश्र देशमा दासत्व भएर बसेको थिए उनीहरू के लेख्ने होइन कमराको काम नोकरको काम गर्दा बिजी बिजी भयो लेख्ने समय थिएन तर परमेश्वरले त्यो व्यक्तिलाई छानेर अब्राहमको सन्तान हो भनेर त्यो व्यक्तिहरूलाई निकालेर ठुलो जाति बनाउन ल्याउनु भएको छ अनि दाउद राजाको बेला यस्तो महिमित देश भएको छ त्यसको छेउछाउ देशहरूले धराए इजरायल भनेपछि धराए त्यतिसम्म पुगेका थिए तर फेरि उनीहरू आज्ञा पालना नगर्दाखेरि कति नाजुक अवस्थामा भएको कुरा हामी थाहा पाउन सक्छौँ आज तीन पदमा हामी हेरौँ भने यसो लेखेको छ परमप्रभुमा भरोसा राख रबलाई परमप्रभुमा भरोसा राख रबलाई सिम्पल छ अप्ठ्यारो छैन सजिलो छ बुझ्न तर यस अनुसार जिउन चाहिँ सजिलो छैन परमप्रभुमा परमेश्वरमा भरोसा राख अघि भन्नुभयो विश्वास के हो भन्दाखेरि भरोसा राख परमेश्वरलाई हामी देखेको छैन चिनेको छैन आँखामा तर हामी वचनद्वारा पायौँ हामी आत्मिक रूपमा पायौँ उहाँलाई यो चाहिँ देख्नुभन्दा अझ सत्य हो भनेर हामी विश्वास गर्छौँ अनि यसले भरोसा राख्नु त्यत्तिकै विश्वास गर्नु भरोसा राख्नु मिल्दो जुल्दो पनि छ तर अलिक फरक पनि हुन्छ तपाईँहरू आएर मेचमा बसिनु भयो अहिले पनि बस्दै हुनुहुन्छ मेचलाई हेर्नु भएको छैन यो मेच कस्तो छ केही क्र्याक भएको छ कि बिग्रिएको छ कि यदि तपाईँलाई चाहिँ क्र्याक भएको कति कुरा छ भने यसमा तपाईँले हेर्नुहुन्छ पक्का यो क्र्याक भएको त्यो मेच हो किनभने त्यो के हुन सक्छ त्यो भत्क्यो भने एकदम ठुलो समस्या हुन्छ भरोसा हुनु चाहिँ तपाईँले चाहिँ यो मेचमा भरोसा राख्नुभयो मैले बसे पनि यसले मलाई थामिरहेको छ केही समस्या हुँदैन भनेर बस्नुभएको छ त्यो पनि भरोसा हाम्रो जीवन भनेको भरोसाको कुरा धेरै छ परमेश्वरलाई भरोसा राख्नु भनेको के हुन्छ भने उहाँ यस्तो हुनुहुन्छ भनेर विचार गरेर मात्र म उहाँको बारेमा यस्तो जानेको छु भनेर त्यो सिकेको छु भनेर भन्ने मात्र हो त्यही अनुसार जिउँदैछु उहाँको इच्छा अनुसार मैले गर्दैछु किनभने मलाई थाहा छ यो चाहिँ मलाई भरोसा गर्न सक्छु यो अनुसार जियो भने मेरो जीवनमा परमेश्वरको आशिष हुन्छ परमेश्वरको ठुलो काम मेरो जीवन चाहिँ कति सानो भए पनि परमेश्वरको ठुलो काम पुरा गर्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ भरोसा राखेर हामी जिउनु पर्छ त्यो नै साँचो विश्वास हो दोस्रो भलाइ गर भलाइ गर भलाइ गर्नु भलाइ गर्नु पनि लेखेको छ यो चाहिँ आज्ञा हो। यो दुईवटा जोडेको छ नि, भरोसा राख बलाय गर। बाइबलमा दुईवटा कुरा फरक देखे तापनि र बनेर जोडेको छ भने यो एउटै कुरा हो, बुझ्नुहुन्छ? बलाय गर, भरोसा राख, बलाय गर, अलि अलग अलग देखिन्छ, फरक फरक देखिन्छ, तर रमा जोड्यो भने यो एउटै कुरा हो। साँचो भरोसा राख्ने मान्छे कस्तो मान्छे हो रे? बल्लो बलाय गर्ने मान्छे हो। परमेश्वरलाई हामी भरोसा राखेको कारण परमेश्वरको वचन अनुसार हामी आज्ञा पालना गर्छौँ भनेको भलाइ गर्ने काम गर्छौँ, भलाइ गर्ने जीवन जिउँछौँ, यो दुईवटा जोडेको कुरा छ। अनि उल्टा गरेर हामी हेऱ्यौँ भने पछाडि बताउनु भने कसले भलाइ गर्न सक्छ, कस्तो मान्छेले भलाइ गर्न सक्छ? भरोसा राख्ने मान्छेले भलाइ गर्न सक्छ, बुझ्नुभयो? यसरी जोडिएको छ। साँचो भरोसा गर्ने मान्छे भलाइ गर्छ, साँचो भलाइ गर्ने मान्छे भनेको कस्तो मान्छे हो? भरोसा राख्ने, परमेश्वरलाई भरोसा राख्ने मान्छे मात्रै भलाइ गर्न सक्छ। यसको अर्थ अझै भन्न सकिन्छ, संसारमा हेर्दाखेरि भलाइ गर्ने कामहरू भइरहन्छ नि, नहुने होइन। अविश्वासीहरू पनि भलाइ गर्नु असह हो कुरा भन्ने कुराहरू थाहा छ, गर्न कोसिस त गर्छ उनीहरू। त्यसो भए एउटा प्रश्न हुन्छ नि, हामीले गराइ भलाइ गर्ने चाहिँ के हो, उनीहरू भलाइ गर्ने के हो, के को फरक छ, के को मिल्दोजुल्दो हुन्छ? हेर्दाखेरि चाहिँ मिल्दोजुल्दो जस्तै देखिन्छ होइन। तपाईँहरू भूकम्प गएको बेला अवस्था कस्तो थियो हामीले तपाईँहरूले याद गर्न सक्नुहुन्छ? कति महिना बितेर गयो त्यस बेला हामी कोरियनहरू पनि एकदमै हाम्रो समुदायबाट धेरै हामी यो राहतको काम होइन, राहत भन्छ, राहत भन्छ कि राहत भन्छ, राहत त्यो सेवा गर्ने काम हामी धेरै ठुलो ठुलो तरिकाले गर्नु कोसिस गऱ्यौँ। परमेश्वरले जति स्रोत दिनुभयो हामीले चाहिँ धेरै कोसिस गऱ्यौँ, सिन्धुपाल्चोकतिर हामी गोर्खातिर हामी एकदमै त्यस्तातिर, किनभने त्यहाँ हाम्रो कोरियनहरू साथीहरू थिए, अनि उनीहरूलाई चाहिँ त्यस्तो चाहिने खाने चिजहरू, चामलहरू अनि पालहरू पनि हामीले चाहिँ इन्डियाबाट पनि मगाएर हामी उपलब्ध गर्ने काम गरेका थियौँ। तर हाम्रो काम चाहिँ अलिकति सकिन लागेपछि ठुला ठुला एनजिओहरूले आएर काम गर्न थाल्नु भयो, सबै कुरा राम्रो भयो। तर केही महिनापछि हामीले के पायो भने त्यो त्यो त्यसपछि के भयो हाम्रो, सरी माफ गर्नु होला, यो यो कोरोनाको अवस्था, फेरि कोरोना पनि कति अप्ठ्यारो थियो। यस्तो मान्छे पनि थियो रे, कोरोना आउनुभन्दा अगाडि ठुलो लगानी गर्नु भयो, के को लागि? उहाँले होटल खोल्नुभयो, होटल खोल्नुभयो, यो होटलको लागि खोल्नुको लागि उहाँले के गर्नुभयो रे? ब्याङ्कबाट ठुलो ऋण झिक्नुभयो, ठुलो ऋण झिक्नुभयो। तर अचानक कोरोना आएपछि के भयो, सबै बन्द, सबै बन्द भयो, पाहुना पनि आएन, टुरिस्ट आएन, होटेल चल्दैन, ऋण के गर्ने भनेर उहाँ के गर्नुभयो, आत्महत्या। उहाँ गरिब मान्छे थिएन, उहाँ धनी मान्छे थियो, बिजनेस गर्ने मान्छे कस्तो मान्छे हो, गरिब मान्छे हो होइन, धनी मान्छे हो नि, धनी भएर पनि त्यो धनीमा अझ थप धनलाई अझ थप गरेर अझ ठुलो व्यवसाय गरेर अझ पैसा कमाउँछु भनेर त्यतातिर लागेको मान्छे कोरोनाको कारणले सबै नाश भयो र आत्महत्या भयो। अनि त्यस बेला हामी कस्तो खालको सेवा गरेका थियौँ भने उता मण्डली उता खोलापति खुलापति उता काठमाडौँतिर एउटा मण्डली छ, त्यो मण्डलीसँग हामीले चाहिँ कोअपरेसन गरेर सँगसँगै सेवा गर्नको लागि कस्तो मान्छे लायो, भाँटोमा मागी मागी खानिरहेका मान्छे, खाइरहेका मान्छेहरू छ नि, माग्ने मान्छेहरू भन्छ कि त्यो होइन, माग्नेहरू, यिनीहरू चाहिँ माग्ने माग्नुको लागि मान्छे हिँड्नुपर्छ नि, तर भाँटोमा मान्छे छैन, कसरी खाने? सबै बन्द भयो, कोरोनाको कारणले गर्दा सबै बन्द भएपछि मान्छे हिँड्दैन, अब मागेर खाने मान्छेहरू, माग्ने मान्छे छैन, कहाँबाट माग्ने भनेर चाहिँ उनीहरूले धेरै अप्ठ्यारो भयो भन्ने कुरा हामी सुन्यौँ। त्यस कारण हामी चाहिँ उनीहरूले पनि हामीले बचाउनु पर्छ भनेर हामी गएर हामी त्यो खानाहरू उपलब्ध गर्ने सेवा गरेका थियौँ। त्यस बेला मैले के थाहा पाएँ भने हाम्रो जुन क्रिस्चियन समुदायबाट हामी विश्वासी समुदायबाट हामी त्यो काम गर्दै थियौँ भने त्यहाँ बुद्ध धर्मको पनि आएर त्यसरी गर्थ्यो, उनीहरू पनि एकदम एक्टिभिटी गर्थ्यो, खाने चिज बाँड्ने, सेवा क्रिस्चियनहरू मात्र होइन बुद्धिस्टहरू पनि गर्छन्, हिन्दूहरू पनि गर्छन् होला, तर के फरक छ त्यो सबै? भलाइ गर्ने कामको फरक त के हो? उनीहरू जति भलाइको काम गरे तापनि साँचो समस्या चाहिँ के हुन्छ भने परमेश्वरप्रति उनीहरूको समस्या छ, होइन? परमेश्वरको नजरमा उनीहरू अझै के हो? पापको समाधान भएको छैन, परमेश्वरले साँचो पश्चाताप गरेको छैन, उनीहरूको आफ्नो पाप कस्तो छ? छँदैछ। जति भलाइ भए पनि परमेश्वरको नजरमा उनीहरू के हो? पापीहरू, पापीहरू अधर्मीहरू हुन्, पापको समस्या समाधान भएको छैन, उनीहरू परमेश्वरको आँखामा कस्तो मान्छे हो? शत्रुता, परमेश्वर प्रतिको शत्रु। म एउटा कुरा भन्छु, तपाईँहरू नर्थ कोरियाको बारेमा कति जानुभएको छ? उत्तर कोरिया, उत्तर कोरियाले चाहिँ एकदम तसाउँछ तताउँछ भन्छन्, स्वेट गर्छ, होइन? अनि कोरियामा फेरि युद्ध हुन सक्ने सम्भावना ठुलो छ, आज भोलि झन् ठुलो भयो। तर नर्थ कोरिया, हामी यो संसारको दृष्टि अथवा ग्लोबल आँखादेखि हेर्दाखेरि त्यो कस्तो नराम्रो देश भन्छ होला, तर त्यो त्यो देशभित्र जानुहोस्, त्यहाँ पनि भलाइ गर्ने काम त छ, नहुने होइन, काम त हुँदछ। तर देश चाहिँ कस्तो देश हो? त्यो देश चाहिँ कस्तो देश हो? दक्षिण कोरियाको व्यक्तिको लागि तिनीहरू चाहिँ के हो? शत्रु हो। म दक्षिण कोरियाको मान्छे, थाहा छ, उत्तर कोरियाको पनि हामी जस्तै मान्छे हो, हामी एउटै जाति हो, हामी प्रेम गर्नुपर्छ। तर विशेष गरी त्यो खराब जुन गभर्मेन्ट छ, सरकारले गर्दा के समस्या हुन्छ नि, जसले शासन गर्छ त्यो मुनि हुन्छ, अब हामीसँग साथी हुन सक्थेन, छुट्टै छुट्टै हो। लडाइँ भयो भने क्या गर्नुपर्छ? लडाइँ त गर्नुपर्छ, युद्ध गरिहाल्नुपर्छ, तपाईँ जित्नु हुँदैन, हामी हामी हामीले हार्नु हुँदैन, हामी जित्नुपर्छ। तरै पनि उनीहरूको बिचमा के हुन्छ? भलाइको काम भइरहन्छ। त्यस्तै हो परमेश्वरसँगको सम्बन्धमा, परमेश्वरलाई पश्चाताप गरेर, प्रभु परमेश्वर चाहिँ तपाईँ साँचो परमेश्वर हुनुहुन्छ, म पापी हुँ, तपाईँलाई इन्कार गरेको, तपाईँलाई नमानेको मेरो पाप क्षमा गर्नुहोस्, म अबदेखि तपाईँको जन हुनेछु, तपाईँको वचनमा आज्ञा पालन गर्नेछु, भएर आएको चाहिँ परमेश्वरको जन हुन्छ, नत्र भने परमेश्वरको शासन बाहिर हुन्छ, परमेश्वरको शासन बाहिर हुन्छ, फरक छ। र परमेश्वरले कस्तो मानिसको भलाइलाई साँचो राम्रो भलाइ भनेर मान्नुहुन्छ? परमेश्वरलाई सम्झेर, पछि भने नि, परमेश्वरलाई भरोसा राखेर गर्ने भलाइ गर्ने मान्छेको भलाइ चाहिँ परमेश्वर स्वीकार हुन्छ, किनभने त्यो चाहिँ परमेश्वर साँचो असर धर्मी परमेश्वरको जोडिएको भलाइ हो। तर परमेश्वरको सम्बन्धै छैन, परमेश्वरको वास्ता नै छैन, बदला नै छैन, म भलाइ गर्छु, यो भलाइ परमेश्वरले मान्नुहुन्न, केही पनि त्यो चाहिँ धार्मिक रूपमा मानिन सक्दैन। सबै कुरा आत्मिक अर्थ छ, आँखामा देखिने, तपाईँ अघि भन्नुभयो नि, हाम्रो आँखामा देखिने होइन, आँखामा नदेखिने कुरामाथि भरोसा गर्छ, हामी आँखा आँखामा नदेखिने परमेश्वरको स्वर्गीय आँखाद्वारा हेऱ्यो भने मानिसले गर्ने भलाइ फरक। बुद्धिस्टहरूले भलाइ किन गर्छ भन्दाखेरि, उनीहरू कर्म भन्छ नि, धर्म कर्म भन्छ, असल काम गर्यो भने के हुन्छ उनीहरूको लागि? मेरो कर्म राम्रो हुन्छ, म भविष्य राम्रो हुन्छु, बुझ्नुभयो? उनीहरूको गर्ने उद्देश्य के हो, त्यसको कारण के हो, त्यसको मोटिभेसन के हो, कहाँबाट आउँछ? स्वार्थ, बुझ्नुहुन्छ? स्वार्थको काम हो, जति बलाय गरे तापनि उनीहरू चाहिँ आफूको लागि हो, तर हामी बलाय गर्ने चाहिँ के को लागि हो? परमेश्वरको लागि, परमेश्वरलाई भरोसा राखेर बलाय गर्ने फरक छ, साधारण मान्छेले परस भलाइ गर्नेसँग फरक छ। हामी प्रार्थना गर्छौँ, परमेश्वर यसको लागि तपाईँको राज्यको काम भइरहेको छ, यसको यसद्वारा परमेश्वर मात्रै महिमा लिनुहोस् भनेर हामी काम असर काम गर्छौँ, भलाइ गर्छौँ। परमेश्वरले यसै भन्नुहुन्छ, पहिलो समय स्वरको साथमा यसै भन्नुभएको छ, तर परमप्रभुले समयलाई भन्नुभयो, त्यो सुन्दर र अगुलो भए तापनि त्यसको ख्याल नगरौ, मैले त्यसलाई इन्कार गरेको छु, परमप्रभुको मानिसले चाहिँ हेर्नुहुन्न, मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदय भित्र रहेर र उच्चार गर्नु। यो अवस्थाको बारेमा कतिजनालाई थाहा छ होला। यो चाहिँ सामुएल आगमभक्तले परमेश्वरको आज्ञा मानेर दाउदलाई अभिषेक दिनको लागि, त्यस बेला को राजा थियो? साउल। साउलको शासन हुँदाहुँदै साउल चाहिँ कस्तो भयो? विश्वास खत्तम भयो, परमेश्वर त्याग्नु भयो। अबदेखि म साउलद्वारा म शासन गर्दैन, मेरो निम्ति एकजना नयाँ व्यक्ति तय भएको छ। सामुएल त्यही पठायो। सामुएल गए, जुन ठाउँमा गए, गएर यसो हेर्दाखेरि त्यो इसाईको छोराहरूलाई हेर्दाखेरि, पहिलो छोरो जेठो छोरो एलियाबलाई हेर्दाखेरि मलाई एकदम मन पर्यो। ओहो, यो नै राजा हुनेछ, एकदम सुन्दर, एकदम बलियो देखिने, एकदम अग्लो भनेर विचार गरे। तर परमेश्वर के भन्नुभयो? त्यो सुन्दर र अग्लो भए तापनि त्यसको ख्याल नगर, मैले त्यसलाई इन्कार गरेको छु। होइन, मानिसको आँखाले गर्दाखेरि जति राम्रो देखिन्छ, तर परमेश्वर इन्कार गर्नुहुन्छ भने त्यो केही पनि होइन। प्रभुले मानिस झैँ हेर्नुहुन्न, मानिसले हेर्ने परमेश्वरले हेर्ने फरक छ। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ। हाम्रो आँखामा नदेखिने कुरा हाम्रो जीवनमा भइरहेको छ। मेरो मन हृदयमा के भइरहेको हुन्छ हामी धेरै ख्याल गर्नुपर्छ। हाम्रो हेरेको कुरा, हेरेको रूप कसरी देखिने, अरूले मलाई कसरी देख्ला, त्यो भन्दा पनि भनेर त जसरी भए पनि हुन्छ भन्ने कुरा त होइन। मण्डलीमा आउँदाखेरि सकेसम्म सुन्दर गरेर आउनु पर्यो, होइन, राम्रो लुगाएर लुगा लगाएर आउनु पर्यो। कसलाई देखाउनको लागि? परमेश्वरलाई देखाउ। परमेश्वरलाई एकदम सक्षम प्रकारले हामी सबै कुरामा मन हृदय गरेर बाहिर रूप पनि एकदम राम्रो हुनको लागि हामी कोसिस गर्छौँ। तर हामी तुलना गर्दाखेरि झन् महत्त्वपूर्ण दिनुपर्ने कुरा चाहिँ आँखामा नदेखिने कुरा। मेरो मन हृदय कस्तो छ, मेरो आत्माको अवस्था कस्तो छ, त्योलाई नहेरेको न, अब बाहिर देखिने कुरा मात्रै सुन्दरता देखेर गरेर ल्याउने परमेश्वरले त्यो चाहनुहुन्न। परमेश्वरले हेर्ने चाहिँ के हुन्छ भने बाहिर रूप होइन, भित्रको मन हृदय फेर्नुहुन्छ। तिन पदमा हामी अगाडिको त्यो पदमा त हामी हेरिरहेका छौँ, परमप्रभुमा भरोसा राख र बलाइ गर लेख्नु भयो। तर त्योभन्दा अगाडिको कुरा हामी हेरेको छैन, एकदेखि तिनसम्म, एकदेखि दुईसम्म यसले लेखेको छ। दुष्टहरूलाई देखेर जनको नमान, कुकर्मीहरूप्रति धाही नहो, किनकि तिनीहरू चारै घाँस चाहिँ सुकिजानेछन् र हरिया बिरुवा जस्तै औली जानेछ, ओइली जानेछ। यो वचन सङ्ग्रह लेख्नु भएको चाहिँ दाउद हुनुहुन्छ। दाउद राजाले आफ्नो जीवनबाट जति परमेश्वरबाट असर शिक्षाहरू पाएपछि वचन सङ्ग्रहमा लेख्नुभयो, अनि उहाँको लागि धेरै जसो मान्छेको जीवनमा भलाइ गर्न असफल हुने चाहिँ कारण के हो भन्दाखेरि यो कुरा हो। दुष्टहरू हेरेर, कुकर्मीहरूको जीवन हेरेर के हुन्छ? जाँच जाँच परीक्षा लाग्छ, परीक्षा लाग्छ। म त परमप्रभुमा भलाइ गर्न म कोसिस गरिरहेको छु, असल जीवन जिउन कोसिस गरिरहेको छु, तर बाहिर हेर्दाखेरि कस्तो हुन्छ? कुकर्मीहरूको जीवन असल देखिन्छ, उनीहरू नै जन आशिष पाएको जस्तो देखिन्छ, धन सम्पत्ति छ, कति असफलताको कुरा हुँदैछ, त्यो हेर्दाखेरि मनमा के हुन्छ? निराश हुन्छ, म त के गरिरहेको छु? अहिले फेरि ईर्ष्या लाग्छ, म पनि त्यो मान्छेसँग, त्यो मान्छेलाई म जित्न सक्छु भनेर, म यस्तो गर्छु कस्तो गर्छु भन्ने मन मनमा भरिन सक्छ। त्यो पनि के हो? हाम्रो आँखा बाहिर रूप देखेर, बाहिर रूप देख्दाखेरि उनीहरूको धन सम्पत्ति देखिन्छ, उनीहरू एकदम घमण्ड गरेको देखिन्छ, उनीहरू जीवनमा धेरै राम्रो भएको चिजहरू देखिन्छ। म विश्वासीको जीवनमा जन्मेको होइन, मेरो बाउ आमा अविश्वासी हुनुहुन्थ्यो, अनि म यस कुरालाई ग्रहण गरेको चाहिँ म कलेजी आएर मात्रै, कलेजीमा पहिलो वर्ष गएपछि एकजना सिनियर दाजु आउनुभयो, उहाँले चाहिँ मलाई 5 मिनट समय दिन सक्नुहुन्छ भनेर सोध्नुभयो। त्यस बेला म त भर्खर कलेज गएको मान्छे, अब सिनियर साथी हाल्नुहुन्छ भने त डराउँछ नि होइन, भन्नुहोस् न भन्नुहोस् न। उहाँले चाहिँ मलाई 30 मिनटसम्म राम्रोसँग सुसमाचार सुनाउनु, त्यस बेला मैले यसलाई ग्रहण गरेँ। मेरो बुवामा डराउनु मान्छेहरू थिएन, मेरो बुवा चाहिँ एउटा ठुलो कम्पनीको डिरेक्टरसम्म पुग्नुभयो, मेरो आमा चाहिँ अहिले, मेरो बुवा चाहिँ बित्नुभयो, मेरो आमा चाहिँ अहिले पनि जिइराख्नु भएको छ, स्वास्थ्य राम्रो हुन्छ उसको। उहाँ चाहिँ अहिलेसम्म 87मा पुग्नुभयो। उहाँ चाहिँ मेरो आमा, उहाँ महिला हुनुहुन्थ्यो, हुनुहुन्छ नि महिला, महिला भए पनि उहाँ चाहिँ मिडियम त्यो सेकेन्डरी स्कुलको प्रिन्सिपलसम्म पुग्नुभएको छ। मेरो आमाको पालामा महिलाहरू त्यतिसम्म पुग्न सजिलो थिएन, एकदम गाह्रो कुरा हो, धेरै जसो को पुरुषहरू, महिला बनेपछि घरमा पनि काम गर्नु पर्यो, गाह्रो थियो। त्यसकारणले त्यस बेला चाहिँ गाह्रो थियो, आजभोलि त धेरै थुप्रो छ। त्यतिसम्म उनीहरूको जीवन कस्तो थियो त एक किसिमले भनौँ न, सामाजिक रूपमा हेर्दाखेरि सफलताको जीवन जिएको मान्छेहरू, ठुलो कम्पनीको डाइरेक्टर हुनुभयो, मेरो आमा चाहिँ, मेरो आमा चाहिँ प्रिन्सिपल हुनुभयो, ओहो कति राम्रो। फेरि नेपालमा पनि त्यस्तो हुन्छ होला, शिक्षक शिक्षिकाको परिवार भएपछि मान्छेहरूले राम्रो मान्छ, उनीहरू अनुशासनमा छ नि होइन, सिकाउँछ नि, बुवामाले राम्रोसँग सिकाउँछ भनेर राम्रो मान्छ। तर मलाई थाहा छ उनीहरूको जीवनमा समस्या छ, जय झगडा छ, शान्ति छैन, बाहिर देख्दाखेरि राम्रो, मलाई पनि ओहो आमा प्रिन्सिपल हुनुहुन्छ, कति राम्रो परिवारमा हुर्केको, त्यहाँको राम्रो मान्छेको जीवन फरक छैन, सबै पापी हो, परमेश्वर त अलिएको छ, अलगरिएको छ भने प्रिन्सिपल भएको होस् ध्याप भएको होस् मतलब छैन, परमेश्वरमा त अलिक अलग भएको मान्छे सबै कस्तो हो, पापी मानिसको जीवन केही फरक छैन। हामी विश्वासी भएर पनि अझै, तर पनि अझै हाम्रो पापी स्वभावले गर्दाखेरि अरूजनाले हेरेर मनमा के हुन्छ, परीक्षा हुन्छ, ईर्ष्या लाग्छ, लोभ लाग्छ, म पनि त्यस्तो हुनुपर्छ कि के हो। परमेश्वरलाई साँच्चो विश्वास गर्ने मान्छे चाहिँ त्यहाँबाट छुट्टिनुपर्छ, त्यस्तो विचारबाट, त्यस्तो बाहिर रूप हेरेर परीक्षा लाग्ने कुराहरूबाट हामीले चाहिँ अलग्गै हुनुपर्छ, किनभने परमेश्वरको पवित्र, परमेश्वरको जन हो भने त्यस्तो जीवन जिउने हो। त्यस कारणले लेखेको छ, परमे परमपुरमा भरोसा राख, तिम्रो घरमा होइन, बाहिर देखिनेमा होइन, मानिसको विचारमा होइन, संसारमा के भइरहेको छ त्यसमा होइन, परमपुरमा भएको वचनमा, उहाँको सत्यमा भरोसा राख्नुपर्छ, त्यसपछि मात्रै तिमीहरूले भरोसा गर्नु, भलाइ गर्न सक्छौ। भलाइको काम साँच्चै नै परमेश्वरलाई भरोसा गर्ने मान्छे मात्रै गर्न सक्छ। त्यसरी तिन पदमा देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ, यसमा देश लेखेको छ, यो देश चाहिँ राष्ट्र पर्दो होइन, यो चाहिँ जग्गा जमिन भूमि त्यस्तो अर्थ हो। हामी यो संसारमा जिइरहेको छौँ, एक किसिमले संसार पनि हो, हामी संसारमा जिउँछौँ, संसारमा परमेश्वर राख्नु भएको छ, तर परमेश्वरलाई त्यसमा रहँदाखेरि पनि सुरक्षाको उपभोग गर्न सक्ने गरी परमेश्वरले आशिष दिन सक्नुहुन्छ। हामी साँच्चै नै परमेश्वरलाई भरोसा राख्यो भने, साँच्चै नै परमेश्वरलाई भलाइ, परमेश्वरको लागि भलाइ गर्ने हो भने हामी सुरक्षाको उपभोग गर्न सक्छौँ। चार पदमा हामी जानेछौँ, चार पद यस लेखेको छ, परमप्रभुमा आनन्दित हौ र उहाँको, उहाँले तिम्रो मनोरथ पुरा गर्नु छ। परमेश्वरलाई साँच्चै नै भरोसा राख्ने मान्छे र उहाँलाई विश्वास गरेर भरोसा गर्ने मान्छे चाहिँ कस्तो मान्छे हो भन्दाखेरि, चारले फेरि व्याख्या गरेको छ, त्यस्तो मान्छे चाहिँ साँच्चै नै परमप्रभुमा आनन्दित हुने व्यक्ति हो। केमा आनन्दितको कुरा, राम्रो कुरा हो, आनन्द गर्ने राम्रो, हामी आनन्दित हुन चाहन्छौँ, तर वचनमा के भन्छ, केमा कहाँमा, परमप्रभु, हाम्रो साँचो आनन्द कहाँबाट आउँछ, कहाँ पाउँछ, परमप्रभु। किनभने मान्छेहरूले आनन्दित हुनको लागि, आनन्द पाउनको लागि के कोसिस गरेको छ मलाई चाहिँ सुखको अवस्था भएको होस्, पैसाको कमी नभएको होस्, सबै कुरा राम्रो भएको होस्, सुरक्षित भएको होस्, स्वस्थ र भएको होस्। हामी केमा ध्यान दिन्छौँ सधैँभरि? अवस्था, मेरो अवस्था कस्तो छ? प्रभु परम प्रभुमा होइन, परम प्रभुभन्दा पनि अरूमा हामी वास्ता गर्छौँ, मेरो जीवनमा के भइरहेको छ। तर हामीले वास्ता गर्नुपर्ने कुरा के हुन्छ अरे, म परम प्रभुमा साँच्चै परम परम प्रभुमा नै हुन्छु कि परम पूर्वमा पाइने आशिष मैले लिइरहेको छ नि छ कि, त्यसमा हामी वास्ता गर्नुपर्छ। सबै स्वर्ग र पृथ्वीलाई सृष्टि गर्नुभएको परमेश्वर मेरो बुवा हुनुहुन्छ, मेरो पिता हुनुहुन्छ, अरू के चाहिन्छ? उहाँलाई सबै उहाँले सबै गर्न सक्नुहुन्छ, उहाँलाई के चाहिन्छ? त्यस्तो प्रकारको विश्वास भएको कारणले हामी के गर्न सक्छौँ? आनन्दित हुन सक्छौँ। मेरो आनन्द चाहिँ परमप्रभुको कारणले हो, मेरो अवस्था जस्तो होस्, मेरो परिस्थिति जस्तो भएको होस् मतलब छैन, प्रभु मसँग हुनुहुन्छ भने त्योमा त्यो त्योद्वारा मात्रै म आनन्दित हुन सक्छु। त्यसकारण हबक्कुक हबक्कुक पनि यो लेखेको छ, हबक्कुक हबक्कुक पुस्तक 3:17 यसो लेखेको छ, चाहे अन्जिरमा अन्जिरका रुखमा घुना नलगोस् लागोस् सरी घुना नलागोस् र दागको बोटमा फल नफलोस्, चाहे जैतुन रुखमा फल नलागोस् र खेतले अन्न नउब्जाओस्, खोरमा भेडा बाख्रा नभए पनि र गोठमा गाई बस्तुहरू रहेनन् भए पनि म परम प्रभुमा रमाहत गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु। परम प्रभु परमेश्वर मेरो बल हुनुहुन्छ, उहाँले मेरो खुट्टा हरिङका खुट्टा जै पार्नुहुन्छ, उहाँले मलाई अग्ला अग्ला स्थानहरूमा जाने योग्यका तुल्याउनु हुन्छ। आमेन। आमेन भन्नुहुन्छ? आमेन। मैले अघि भने भनेको थिएँ, म युनिभर्सिटी कलेज पहिलो वर्षमा यसको चाहिँ ग्रहण गरेँ भनेर होइन, सुसमाचार कसैले मलाई सुसमाचार सुनाइदिनु भयो, मैले ग्रहण गरेँ। तर मैले यसको बारेमा त्योदेखि नै त्यो नै पहिलो जति सुनेको होइन, पहिला पनि सुन्दै गर्थेँ। साथीले मलाई बोलाउनु भयो, मेरो मण्डलीमा जाउँ न, म गएँ, केही समय बसेँ तर लामो बसेन, कुनै कुनै कारणले त्यसबाट छुट्टियो। साँचो विश्वास थिएन मसँग, त्यति रमाइलो पनि लागेन, रमाइलो कुनै कुनै राम्रो हुन्छ जस्तो लाग्छ, तर साँच्चै नै त्यसमा मेरो जरा र त्यसमा जग राख्न सक्ने मैले गरेको थिएन। तर परमेश्वरले मेरो मनमा यस्तो अचम्मको काम गर्दै जानुभयो, धेरै दया गर्नुभयो। जुन बेला मैले ग्रहण गरेँ त्यो बेलासम्म परमेश्वरले मेरो जीवनमा मेरो मनमा तयार हुँदै जानुभयो। है, त्यसको एउटा मलाई तयार गर्नुभएको एउटा कथा छ। मेरो साथीले एकजना एउटा त्यस बेला टेप म्युजिक बनेको टेपमा थियो, कसलाई थाहा छ होला टेप, त्यो त्यही पछि के आयो, सिडी आयो, सिडी आएपछि अहिले चाहिँ सिडी पनि चल्दैन होइन, धेरै परिवर्तन हुँदैछ। म सानो म हाई स्कुल पढ्दाखेरि म सेकेन्डरी स्कुलमा पढ्दाखेरि म्युजिक बनेको टेप थियो, मेरो साथीले एउटा टेप मलाई उपहार दियो, तिमी यो चाहिँ सुन न भनेर चाहिँ दियो। त्यो चाहिँ मलाई थाहा थिएन, तर त्यो त्यस बेला चाहिँ त्यो चाहिँ क्रिस्चियन म्युजिक थियो, अनि त्यो मैले सुन्दै सुन्दै गरेँ, अनि सुन्दै सुन्दै गर्दाखेरि अचम्म लाग्यो, यो चाहिँ साधारण गीतसँग एकदम फरक हुँदो रहेछ भन्ने कुराहरू मैले थाहा पाएँ। अनि त्यो लेखक चाहिँ कस्तो व्यक्ति हो भने, त्यो चाहिँ उहाँ पनि स्त्री महिला हुनुहुन्छ, जन्मने बेलादेखि जन्मेपछि केही महिनापछि रोग बिमारी भएर ऊ चाहिँ हात खुट्टा राम्रो चढ्न नसक्ने मान्छे भयो, सानो उमेरदेखि नेपाली भाषामा के भन्छ त्यसलाई, प्यारालाइज भयो होइन, प्यारालाइज भयो, स्कुलमा पनि जान पाएन। त्यो उमेरमा त्यसमा वृद्धि हुँदाहुँदै चाहिँ त्यो स्त्रीलाई के भयो भने, बममा एकदमै नराम्रो चिज हान्छ, नराम्रो फिलिङ, किन जस्तो भयो मेरो जीवन खत्तम भयो भनेर, अब कति आत्महत्या गर्न नसके तापनि हात राम्रो चढ्न नसकेर आत्महत्या पनि सफल भयो, मैले यस्तो मान्छे भयो आत्मा आफै आत्मा आत्महत्या पनि नसक्ने मान्छे भयो भनेर झन् निराशामा भयो। अनि उहाँले गर्न सक्ने भनेको एउटा मात्र काम थियो, रेडियो सुन्ने। रेडियो सुन्ने उहाँले चाहिँ गीत सुने, न्युज सुने, सुन्दै 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 अचानक उसले क्रिस्चियन रेडियो च्यानलद्वारा सुन्न थाले। अनि सुन्दा सुन्दै अलिकति ममा केही महसुस हुँदै गयो। अनि पछि गएर चाहिँ ऊ चाहिँ दिनभरि ऊ चढ्न सक्दैन नि, होइन, खाने बाहेक सुत्ने बाहेक चढ्न सक्दैन, त्यतिकै पल्टिएर गर्न सक्ने काम भनेको रेडियो मात्र सुनिरह के को रेडियो, क्रिस्चियन रेडियो, त्यसद्वारा वचन सुन्ने, गीत सुन्ने गर्दा गर्दै ऊ आफै विश्वास भएपछि उसलाई यस्तो आनन्द लाग्यो कि एकदम आनन्द। कारण थाहा छैन, ऊ बिरामीबाट त मुक्त भयो छैन, अझै त्यस्तै छ, तर मनमा एकदम ठुलो आनन्द। अनि उसले चाहिँ एकदम प्रार्थना गर्न थाल्यो, एकदम प्रार्थना गर्न थाल्यो, म पनि प्रभुको काम गर्न सकौँ भनेर एकदम प्रार्थना गर्न थाल्यो। अनि उसले के गर्न नसक्यो भने कविता लेख्न, आफ्नै हातले लेख्न सके नसकेर कसैलाई बोलाएर म कविता भन्छु तिमीलाई लेख, त्यो सबै के भयो पछि भएर गीत भयो। त्यो गीत चाहिँ मैले सुनेको गीत, त्यो गीत कस्तो खालको धेरै किसिमको हुन्छ, त म एउटा यहाँलाई सुनाइदिन्छु। मसँग धन सम्पत्ति छैन, मसँग अरू जना भएको ज्ञान मसँग छैन, मसँग अरू जनासँग भएको स्वास्थ्य छैन, तर मसँग अरू जनासँग नभएको मसँग छ। अरू जनाले नस नदेखेका कुरा मैले देखेँ, उनीले नसुन्न नसकेकाहरू मैले सुने, अरूले नपाएका कुरा मैले। अरूले नजानेको कुरा मैले बुझेँ, अनफेयरनेस के भन्छ, पक्षपात नगर्ने मान्छे परमेश्वरले मलाई अरूजनासँग नभएको कुरा मलाई दिए। यो गीत गाउँ सुन्दा सुन्दै यो कस्तो कुरा हो प्रश्न लाग्यो, एकदम अनौठो। यस्तो मान्छे छ, आफ्नो हात खुट्टा नचल्न नसक्ने मान्छे, पल्टिएर सुन्ने मात्र गर्न सक्ने मान्छे, यो मान्छेसँग के भएर के सुनेर के थाहा पाएर यस्तो कुरा लेखे, कसरी प्रेम पाएको छ भनेर भने एकदम मनौथो लाग्यो मलाई। अनि ताकि योद्वारा मैले विश्वास त गरेन, तर तयार भयो, मेरो मनमा तयार हुँदै, अनि जुन बेला मैले चाहिँ यो सबै तयार भएको कारणले जुन बेला मेरो साथीले समाचार सुनाउँदाखेरि मेरो मनमा कुनै किसिमको प्रश्न, कुनै किसिमको शङ्का लागेन, यो चाहिँ बाटो हो, यो चाहिँ सत्य बाटो, यस कृष्ण मात्रै सत्य बाटो हो भनेर चाहिँ मैले ग्रहण। मैले के भनिरहेको छ भने हाम्रो साँचो आनन्द हामी बाहिरको अवस्थाबाट, बाहिर आँखामा देखिने कुराबाट हामी पाउन सक्दैनौँ, त्यो चाहिँ हराएर जान्छ। परमेश्वरले भन्नुभयो एकछिन त हरियाली देखिन्छ होला, तर त्यो सुकेर जान्छ, त ओर्लिएर जान्छ। हामी जुन बेला पक्का हुन्छ, म आगम भक्त भन्छु, आगमले भन्छु तपाईँहरूलाई मृत्युको बेला आउँछ, मृत्युको बेला तपाईँहरूलाई आउँछ, आउँछ, नआउने व्यक्ति छैन। त्यो बेलामा तपाईँ के लिएर जानुहुन्छ, के लिएर जानुहुन्छ? मृत्यु पारि परमेश्वर अगाडि हामी उभिनेछौँ, हामी के देखाउन सक्छौँ उहाँलाई? उहाँलाई धनसम्पत्ति चाहिन्छ, तिमीले कति कमायो, तिमीले कति कति सफलताको जीवन बितायो भनेर सोध्नुहुन्छ? होइन, हामी परमेश्वर अगाडि के सुन्नु पर्छ, के सुनाउनु पर्छ, हामी त्यसको बारेमा तपाईँले फेरि बुझ्नुपर्छ होला। अनि म मेरो वचन चाहिँ अब समाप्त गर्न फैला गएको छ। र छिटो छिटो जाँदाखेरि अब 5 र 6, आफ्नो मार्ग परम प्रभुमा सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुन्छ भने उहाँले तिम्रो धार्मिकता प्रभात चाहिँ ज्योति समान र तिम्रो मामिलाको मामिलाको न्याय बद्या तिनको सूर्यमा पाउनुहुन्छ। यो ज्योति हामी यस पुस्तकबाट पाउँछौँ अनि यो ज्योति हाम्रो जीवनद्वारा देखिनेछ। यो ज्योति चाहिँ संसारको ज्योतिसँग फरक छ, यो चाहिँ येशु ख्रीष्टद्वारा मात्र हाम्रो ज्योति हुनुहुन्छ। यसको हाम्रो जीवनमा शासन गर्नुहुन्छ भने उहाँको ज्योतिको काम प्रकट हुनेछ। हामी अन्तिममा एकछिन एउटा गीत गाउँ, म्युजिक टिम नै आएर भजन नम्बर 504 यो गीत हामी अलिकति बिस्तारी गाउनेछौँ र हामी मनन गर्दै जानेछौँ, है मनन गर्दै जानेछौँ, गर्ने गाउनेछौँ र आफूलाई हेर्ने मनले हामी गाउनेछौँ। साँच्चै म निश्चय गरेको छु कि छैन, परमेश्वरमा परमप्रभुमा भरोसा राख्ने जीवन म जिउँछु, अरूलाई होइन, आफैलाई होइन, अरूको कुरामा होइन, परमप्रभुमा म भरोसा राख्छु अनि परमप्रभुमा रहेर म भलाइ गर्छु र उहाँको मार्ग उहाँलाई मेरो मार्ग सुम्पन्छु अनि उहाँले यो गर्नुहुन्छ। परमप्रभुको ज्योति यसको हाम्रो जीवनमा पूर्ण रूपमा भराउनुहुन्छ अनि यो ज्योति चाहिँ मेरो जीवनद्वारा संसारमा देखाउनुहुन्छ। सँगै पढ सँगै
गाउँदा
हामी आँखा बन्द गर्नेछौँ र हामी आफैले आफूलाई हामी विचार गर्नेछौँ। यसपालि यस समयमा हामी वचन सुनेका छौँ, साँच्चै नै परमेश्वरले हामीलाई भन्नुहुन्छ परमप्रभुमा भरोसा राख्ने जीवन, त्यो अनुसार भलाइ गर्ने जीवन, परमप्रभुमा आनन्दित हुने जीवन, त्यसद्वारा प्रभुबाट नै मेरो मनोरथ परमेश्वरले पुरा गर्नुहुन्छ। मेरो मनोरथ कस्तो खालको मनोरथ हो? परमप्रभुको असर इच्छा, परमप्रभुको धार्मिक कामहरू, उहाँको पवित्रताहरू मेरो जीवनमा पूर्ण भएको होस् भन्ने त्यो मनोरथ हामीसँग हुनेछ। अनि त्यसलाई परमेश्वरले पूर्ण गर्नुहुन्छ। मेरो मार्ग म परमप्रभुलाई सुम्पनेछु, म उहाँमा भरोसा राख्दछु, ताकि उहाँ मेरो जीवनमा ज्योति दिनुहुन्छ अनि मद्वारा ज्योति प्रोग्राम गर्नुहुन्छ। सबैजना आँखा भएको मतलब गर्नुहोस्, म पनि आँखा बन्द गरेको छु। सबैजना परम्परालाई हामीलाई हेर्नुहुन्छ, यसजना यसपालि साँच्चै नै परम्परा म यस्तो प्रकारको जीवन जिउँछु, म भरोसा राख्छु परमेश्वरलाई अनि त्यसमा आधार गरी म भलाइ गर्ने जीवन जिउँछु। आँखामा देखिने होइन, देखिने कुरा होइन, तर नदेखिने कुराहरू परमेश्वर सत्यका कुराहरू जिउँछु, परम्परामा नै आनन्द गर्छु, अरूलाई हेरेर ईर्ष्या गर्ने, अरूलाई हेरेर ममा क्रोध हुने त्यस्तो नहुने, झर्को हुने त्यस्तो नहुने, प्रभु अरू जनप्रति दाय गर्ने त्यस्तो नहुने, प्रभु मात्रै हेरेर प्रभु मात्रै म आनन्दित हुन चाहन्छु गर्ने त्यो इच्छा गर्ने मान्छे अहिले चाहिँ हात उठाएर परमेश्वर देखाउनुहोस्, परमेश्वरलाई हात उठाएर देखाउनुहोस्, परमप्रभु म यस्तो जीवन जिउन चाहन्छु, यस्तो जीवन जिउँछु परमेश्वर मेरो सहायता हो, मेरो कमी कमजोर हुन्छ होला तर परमेश्वर म तपाईँलाई आगे पलाना गर्न चाहन्छु, परमेश्वर मलाई शक्ति दिनुहोस्, मलाई यस्तो विश्वास गर्नुहोस् कि गर्न दिनुहोस् कि यो वचनको जीवन साँच्चै मेरो जीवन बढोस्। हामी अन्तिममा प्रार्थना गर्छौँ, परमेश्वर पिताको जब आज यो सुन्दरको जीवन समयमा परमेश्वर हामीलाई बोलाउनु भयो, यसमा राखिदिनु भयो, हामीलाई बोलिदिनु भयो परमेश्वर, त्यो वचनद्वारा जीवनको कि हामीलाई ठुलो अझ ठुलो साहस दिनुहोस्, विश्वास दिनुहोस्, हामी भरोसा गर्छौँ प्रभु परमेश्वर, हाम्रो मार्ग प्रभुलाई सुन्छौँ परमेश्वरलाई, औ परमेश्वर परमेश्वरको धार्मिकताको काम पुरा गर्नुहोस्। धन्यवाद यस प्रभु, आमेन। सबैजनालाई यसको सम्बन्धमा जय मसीह।